यो रेडियो नेपाल हो। दिउँसो 3 बजेको समाचारमा स्वागत छ। म बेन्जु सुवेदी। शुरूमा प्रमुख समाचार। प्रतिनिधि सभा विघटन विरूद्ध सर्वोच्च अदालतमा परेका रिट निवेदनमाथि आज संवैधानिक इजलासमै सुनवाई। रिटहरूको सुनवाई वृहत पूर्ण इजलासमै गर्नुपर्ने विवाद कायमै। परराष्ट्र मन्त्री प्रदीप गेवाली भोलि भारत भ्रमणमा जानुहुँदै नेपालले जारी गरेको मुलुकको पछिल्लो नक्साबारे पनि छलफल हुने उहाँको भनाई। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई महाअभियोग लगाउने विपक्षी दलको अभियानमा उहाँकै दलका सांसदहरूले पनि साथ दिने सम्भावना। समाचार अब विस्तारमा। प्रतिनिधि सभा विघटन विरूद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा आजको सुनवाई शुरू भएको छ। सो रिटहरूमाथिको सुनवाई संवैधानिक इजलासबाट गर्ने कि वृहत पूर्ण इजलास सुनवाई गर्ने भन्ने विवाद देखिएको छ। प्रतिनिधि सभा विघटन विरूद्धका 13 रिट निवेदक मध्ये 11 जनाले वृहत पूर्ण इजलासमा सो रिटहरूको सुनवाई गर्न माग गर्दै यही पुस 22 गते पूरक निवेदन दिएपछि सो विवाद कहाँ सुनवाई हुने भन्ने आज तय हुनेछ। प्रधान न्यायाधीश सोलेन्द्र शमशेर जबरा सहित न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्बर प्रसाद श्रेष्ठ, अनिल कुमार सिन्हा र तेज बहादुर केसीको संवैधानिक इजलासमा सो रिटहरूमा सुनवाई शुरू भएको थियो। न्यायाधीश हरिकृष्ण कार्की केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारका पालामा महान्यायाधिवक्ता भएकाले न्याय निरूपण विषयबारे इजलासमा प्रश्न उठेपछि न्यायाधीश कार्कीले इजलासमा नबस्ने घोषणा गर्नुभएको थियो। संवैधानिक इजलासबाट कार्की बाहिरिएपछि प्रधान न्यायाधीश जबराले आजको इजलासमा अर्का न्यायाधीश सपना प्रधान मल्ललाई तोक्नु भएको छ। नेपाल भारत संयुक्त आयोगको 6ठौं बैठक भोलिदेखि भारतको राजधानी नयाँ दिल्लीमा शुरू हुँदैछ। 3 दिने सो बैठकमा नेपाली टोलीको नेतृत्व गर्दै परराष्ट्र मन्त्री प्रदीप गेवाली भोलि बिहान नयाँ दिल्ली प्रस्थान गर्दै हुनुहुन्छ। नेपाल भारत सम्बन्धको समग्र आयामबारे छलफल गर्ने र आगामी बाटो तय गर्न सक्ने हैसियतमा रहेको नेपाल भारत संयुक्त आयोगको पहिलो र दोस्रो बैठकपछि यसले खासै गति लिन सकेको थिएन। सन् 2014 काठमाण्डुमा यसको तेस्रो, सन् 2017 नयाँ दिल्लीमा चौथो र सन् 2019 काठमाण्डुमा 5औं बैठक बसेको थियो। भोलिदेखि नयाँ दिल्लीमा शुरू हुने नेपाल भारत संयुक्त आयोगको 6ठौं बैठकमा सीमा समस्या, ईपीजी प्रतिवेदन, सन् 1950 सन्धि र कोविड नियन्त्रणमा सहयोग आदान प्रदान लगायतका विषयमा छलफल हुने भएको छ। भ्रमणको पूर्व सन्ध्यामा रेडियो नेपालका प्रमुख संवाददाता प्रमोद दाहालसँग आज कुरा गर्नुहुँदै परराष्ट्र मन्त्री गेवालीले नेपाल भारत संयुक्त आयोगको बैठकको कार्यसूचीबारे जानकारी दिँदै भन्नुभयो।
यसरी हामीले चाहिँ अलि बढी जोड गरेर नेपाल भारत सीमा समस्याको समाधान पहिलेदेखि तय भएर बुझाउन नपाइएको, तयार भएर पनि बुझाउन नपाइएको ईपीजी प्रतिवेदन, त्यससँग जोडेर 1950 सन्धिको पुनरावलोकन, वाणिज्य र पारगमन सन्धिहरूका अलग अलग संशोधनहरू, नेपालको भारतसँग रहेको व्यापारलाई कसरी सन्तुलन पुर्याउन सकिन्छ भन्ने प्रश्नहरू र कोविड विरूद्धको सहयोग आदान प्रदान र यसमा सहकार्य, यी कुरालाई अलिक फोकस गरेर हामी यो बैठकमा छलफल गर्नेछौँ।
नेपाल भारत संयुक्त आयोगको बैठकमा संघीय संसदबाट स्वीकृति भएको नेपालको कालापानी, लिपुलेक र लिम्पिया धुरा सहितको भूभाग समेटिएको नक्साबारे पनि गम्भीरतापूर्वक छलफल हुने र समस्यालाई बल्झाइरहने भन्दा पनि समाधान गर्ने दिशातर्फ छलफल अघि बढ़ने जानकारी परराष्ट्र मन्त्री गेवालीले दिनुभयो।
विषय हामीले गम्भीरतापूर्वक उठाउँछौँ किनभने हामीलाई आम नेपाली जनताको म्यान्डेट पनि अपेक्षा पनि यो विषयमा छ र यो एउटा उपयुक्त समय पनि हो। सीमा समस्या समाधानका लागि दुवैतिर भिजनेरी नेतृत्व रहेको सरकारको यो विषयमा राष्ट्रिय एकता र एक खालको सर्वसम्मत दृष्टिकोण रहेको र यस्ता समस्याहरू जति लामो समय हामीले अल्झाइराख्यौँ बल्झाइराख्यौँ त्यसले हाम्रा सम्बन्धहरूलाई चाहिँ प्रगाढ हुन दिँदैन, एक खालको बिझाउने पक्षको रूपमा इरिट्यान्सको रूपमा तिनीहरूले काम गर्ने भएको हुनाले चाहिँ यिनीहरूलाई एउटा उच्च प्राथमिकतामा राखेर समाधान गर्नुपर्छ भन्ने हामी मान्यता राख्छौँ। यी कुराहरू हामीले सेयर गर्नेछौँ। यही विषयमा वार्ता गर्नको लागि दुईटा परराष्ट्र सचिवको छुट्टै संयन्त्र पनि छ, थुप्रै काम त्यसले प्राविधिक तहमा त्यसले पनि गर्नेछ। यद्यपि यो विषयमा उच्च राजनीतिक नेतृत्वको सहभागिता पनि उत्तिकै महत्वपूर्ण छ। ती सबै पक्षहरूलाई राखेर औपचारिक रूपले यस विषयमा वार्ता प्रारम्भ गर्ने एउटा चाहिँ आधार हामी तयार गर्छौं।
परराष्ट्र मन्त्री गेवालीले कोविड विरूद्धको नेपालको संघर्षमा भारत सरकारले सहयोग गर्दै आइरहेको र आफ्नो भ्रमणका क्रममा कोविड विरूद्धको खोपको उपलब्धता बारे पनि थप छलफल हुने जानकारी दिनुभयो।
चारवटा विषयलाई आधार बनाएर खोप खरिद प्रक्रिया अगाडि बढाएका छौँ। पहिलो खोपको प्रभावकारिता, दोस्रो हामी कहाँ रहेको कोल्ड चेन, हामीसँग रहेका फ्रिजहरूको क्षमता र उनीहरूको प्रकार, त्यो कोल्ड चेन, त्यस्तै कति छिटो यो उपलब्ध हुन सक्छ, उपलब्धताको विषय र सँगसँगै मूल्यहरू, यी सबै कुराहरूलाई ध्यानमा राख्दा स्वाभाविक रूपले छिमेकमा विकसित खोपहरू हाम्रो प्राथमिकतामा छन् र भारत सरकारले नेपाललाई कोविड विरुद्धको संघर्षमा अरू ढंगले पनि सहयोग गर्दै आएको छ र खोपमा पनि नेपाललाई उसले प्राथमिकतामा राखेको जनाउ दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप पाउने नागरिकहरूको एउटा प्राथमिकता वर्गीकरण गरेको छ। सरकारले हामी सबै नेपाली नागरिकहरूलाई निशुल्क खोप उपलब्ध गराउँछौ भनेका छौं। सामान्यतया 14 वर्ष मुनिका बालबालिकाहरूलाई अलग गर्दा हामीले कुल जनसंख्याको 72% खोप दिनुपर्ने हुन्छ। त्यसमध्ये यो स्वैच्छिक हो, सानो संख्याले नलगाउनु पनि सक्छ। त्यसो गर्दा हामीले चाहिँ मोटामोटी 2 करोड नेपालीहरूका लागि 4 करोड डोजको अपेक्षा गरेर, मतलब त्यो प्लान गरेर हामी अगाडि बढ़िरहेका छौँ र प्राथमिकतामा पहिलो 3% अग्रमोर्चाका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्वयंसेवकहरू छन्। त्यस पछाडि 55 वर्षदेखि माथिको उमेर समूहका नागरिकहरू र दीर्घ रोगीहरू, स्वास्थ्य जोखिममा परेकाको संख्या करिब करिब 17% छ। त्यसले गर्दा हामीले पहिलो चरणमा अग्रपंक्तिका स्वास्थ्यकर्मीहरू र यो उमेर समूहको लागि चाहिँ लक्षित गरेर हामी खोपको योजना बनाइरहेका छौँ र हामीले यो पहिलो 20% चाहिँ भारतबाट प्राप्त होस् भन्ने हामीले अपेक्षा गरेका छौँ। हामीले यो उहाँहरूलाई अनुरोध पनि गरिसकेका छौँ औपचारिक रूपमा।
मुलुकमा राजनीतिक विवाद चर्किरहेको बेला हुने यस्ता बैठकहरूमा नेपालको हात तल पर्न सक्ने आशंका व्यक्त भइरहेको छ भन्ने एक प्रश्नको जवाफमा मन्त्री गेवालीले ती अनावश्यक आशंका भएको बताउनुभयो।
अनावश्यक आशंका हो भन्ने म ठान्दछु। विगतमा कतिपय नेपालले गरेका असमान सन्धिहरू अथवा नेपालले विगतमा गरेका कतिपय सन्धिहरू सरकार बलियो भएकै बेलामा पनि भएका छन्। त्यस भएर निरपेक्ष सत्य होइन यो। यदि उहाँहरूले संसद विघटन पछिको अवस्थालाई भन्नुभएको भने यो हाम्रो आन्तरिक राजनीतिको विषय हो, यस्ता कुराहरूको प्रभाव हामीले चाहिँ हाम्रा बाह्य सम्बन्धहरूमा पर्न दिनु हुँदैन। अब नेपालमा अलिअलि कस्तो अलिक नकारात्मक मनोविज्ञान पनि म देख्छु भनेदेखि, जति बेला भारतसँग हाम्रा सम्बन्धहरूमा थोरै केही असहजताहरू पैदा भएका थिए केही महिना अगाडि, संवाद किन भएन भनेर पनि निरन्तर टिप्पणी भइरहेको सुन्थ्यौँ हामी। अहिले हामी त्यो स्थितिलाई पछाडि छाडेर संवादहरू गरिरहेका छौँ, कुराकानीहरू गरिरहेका छौँ, सम्बन्धहरूलाई पुरानै लयमा फर्काउन लागिरहेका छौँ। यो बेलामा त झन् बढी खुसी हुनुपर्ने हो। वर्तमान सरकार राष्ट्रिय हितको पक्षमा चाहिँ कहीँ कतै कमजोरी दिँदैनले राष्ट्रिय हितलाई उच्च प्राथमिकतामा राखेर हामी काम गर्छौँ।
नेपाल भारत संयुक्त आयोगको बैठकमा सहभागी भइरहँदा परराष्ट्र मन्त्री गेवालीले नयाँ दिल्लीमा उच्चस्तरीय भेटघाट पनि गर्नुहुने कार्यक्रम तय भएको छ। नेपाल प्रहरीले प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलको नेतृत्वमा शान्ति सुरक्षाका लागि केन्द्रीय निर्वाचन तयारी तथा समन्वय समिति गठन गरेको छ। पोखरेलको नेतृत्वमा बनेको उक्त समितिमा प्रहरी नायब महानिरीक्षक सहित 37 सदस्य रहेको र आवश्यकता अनुसार अन्य प्रहरी अधिकृत तथा कर्मचारी समेत परिचालन हुने प्रहरी वरिष्ठ उपरीक्षक वसन्त बहादुर कुँवरले जानकारी दिनुभयो। थारूहरूले नयाँ वर्षका रूपमा मनाउने माघी पर्वको रौनक यतिबेला देशैभरका थारू बस्तीमा शुरू भएको छ। थारूहरूको बाक्लो बसोबास रहेको बाँकेमा पनि माघीको चहल पहल बढ़ेको छ। बाँकेको नेपालगंजबाट संवाददाता नवीन गिरीको यो रिपोर्ट।
नयाँ वर्षका रूपमा माघ 1 गते माघी मनाउने परम्परा अनुसार थारूहरू अहिले माघी मनाउन व्यस्त छन्। माघ 1 गतेलाई माघी पर्व भनिए पनि माघको पहिलो हप्ता भरि नै उनीहरू माघी मनाउँछन्।
आफ्नो शिवरा मनिन घाक लग्ना मिठमिठ खवैना गीत गैना नस्ना अस्ना रारङ्गिर्से गर्थे।
माघीको पहिलो हप्तासम्म हामीले कार्ययोजना बनाउने, विगतको समीक्षा गर्ने र आगामी दिनमा अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्छौ।
माघी थारूहरूको नयाँ वर्ष हो। उसको अन्तिम दिन थारूहरूले ढिक्रीको मासु, सुँगुर अनि सिद्रा माछाको तरकारी खाने गरिन्छ।
नयाँ वर्षको रूपमा यसलाई लिइन्छ। हामी विशेष गरेर आफूभन्दा ठुलासँग आशीर्वाद लिने र दिने अनिवार्य हुन्छ।
माघीमा घरमूलीबाट वर्षभरिको आय व्यय विवरण प्रस्तुत गर्ने र नयाँ योजना बनाउने गरिन्छ। गाउँ रेखदेख गर्ने चौकीदार, गाउँका अगुवा, चिराकिया, गुरुवा आदिको चयन पनि यसै बेला गरिन्छ। थारू समुदायमा माघीको विशेष महत्व छ। थारू अगुवा एवं राप्ती सुनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारू,
आफ्नो समुदायलाई चिनारी, आफ्नो पहिचान संविधानको रूपमा चाहे निर्णयका अधिकारका कुराहरू होस् चाहे आफ्नो पहिचानका कुराहरू होस् घराइसीदेखि लिएर सामाजिक वातावरणमा पनि त्यसलाई चाहिँ कार्यान्वयन गर्ने किसिमको महत्वपूर्ण चाहिँ हो।
माघी थारू जातिमा मात्र होइन अन्य समुदायमा पनि विशेष महत्वका साथ मनाइन्छ। माघीमा तिलको लड्डु भुजा तरुल गन्जी खाने चलन छ। नवीन गिरी रेडियो नेपाल नेपालगञ्ज।
यो थियो संवाददाता नवीन गिरीको रिपोर्ट। अब बाँकी समाचार। कञ्चनपुर लगायत सुदूरपश्चिमका पहाड़ी जिल्ला बझाङ बाजुरा डुटी अछामसँगै कर्णाली प्रदेशका केही जिल्लामा आज भुवा अर्थात भस्सो मनाइँदैछ। यस अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले आज पुष 29 गते सार्वजनिक विदा समेत दिएको छ। द्वापर युगमा 5 पाण्डवले शुरू गरेको यो पर्व युद्ध कलासँग सम्बन्धित रहेको बताइन्छ। कालीकोटको नरहरिनाथ गाउँपालिका साथ दुदुल्लीमा बाबुले आफ्नै घरमा आगो लगाउँदा दुईजना छोराको जलेर मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन्। घराइसी झगडाका कारण स्थानीय भैरे बटालाले घरमा आगो लगाउँदा उनका 12 वर्षीय छोरा गणेश र 7 वर्षीय छोरा मन बहादुरको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ। आगलागीमा परे 4 वर्षीय छोरा खगेन्द्र घाइते भएका छन्। घरमा आगो लगाएपछि बटालाले विष सेवन गरेका र उनी पनि गम्भीर अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख चक्रबहादुर शाहले जानकारी दिनुभयो। डोटीको शिखर नगरपालिका 8 तिलताली नजिक आज अटो रिक्सा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने 4 गम्भीर घाइते भएका छन्। दुर्घटनामा शिखर 3 53 वर्षीय पदम जोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्द्र बहादुर मल्लले जानकारी दिनुभयो। वरिष्ठ पत्रकार जनार्दन आचार्यको आज बिहान 81 वर्षको उमेरमा निधन भएको छ। उहाँ निमोनिया, उच्च रक्तचाप र पार्किन्सन रोगबाट पीड़ित हुनुहुन्थ्यो। स्वर्गीय आचार्यको श्रीमती र 3 छोरा हुनुहुन्छ। राष्ट्रिय सभाका पूर्व सदस्य स्वर्गीय आचार्यको नेपालको पत्रकारिता जगतमा समय समय भन्ने स्तम्भ अत्यन्तै चर्चित छ। त्रिभुवन विश्वविद्यालय किर्तिपुर क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको पहिलो सभापति समेत रहिसक्नुभएका स्वर्गीय आचार्य नेपाल आँखा अस्पतालको 2 कार्यकाल अध्यक्ष समेत रहनु भएको थियो। प्रतिबन्धित लागू औषध खैरो हिरोइन सहित कञ्चनपुरका 3 प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर क्षेत्रीय अनुसन्धानबाट खटिएको टोलीले भीमदत्त नगरपालिका 18 एकजना र बेतकोट नगरपालिका 9 2 खैरो हिरोइन सहित पक्राउ गरेको हो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ केही बेर विज्ञापन।
नमस्ते भाउजू, चिया पिउनु भयो?
नमस्ते बाबु, पिउँदैछु। बच्चाहरू के गर्दैछन् त?
सधैँ खेलेर बिताउँथे, हिजो आज पाठशाला सियुजी लिएर पढ्दैछन्। तपाईँको नि?
हाम्रा पनि पाठशाला सियुजीबाटै पढ्दैछन्। आजकल त कति सजिलो भएको छ है। नेपाल टेलिकमले सरकारी स्कुलका 12 कक्षासम्मका विद्यार्थी, शिक्षक र अभिभावक समेटेर एकदमै सस्तोमा ग्रुप बनाइदिएको। पाठशाला सियुजीबाट त ग्रुपभित्र जति कुरा गरे पनि हुने, शिक्षा मन्त्रालयले राखेको सजिलै बुझिने पाठ्य सामग्री भएको वेबसाइट खोलेर पढ्न अनि स्कुलबाट ग्रुप एसएमएस पनि पठाउन मिल्ने कति राम्रो सुविधा है।
अझ यसमा आबद्ध भएपछि त खर्च पनि पालिका मार्फत सरकारले नै तिरिदिने रे।
सबैको लागि, सधैँको लागि
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि समाचारमा पुनः स्वागत छ। अब केही अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई महाअभियोग लगाएर पदबाट हटाउने विपक्षी डेमोक्रेटिक पार्टीको अभियानमा सत्तारूढ़ रिपब्लिकन दलका विधायकले पनि साथ दिने संकेत गरेका छन्। अमेरिकाको संघीय संसद भवन क्यापिटल हिलमा राष्ट्रपति ट्रम्प समर्थित व्यक्तिहरूले विध्वंस मच्याएका कारण रुष्ट बनेका रिपब्लिकन पार्टीकै प्रभावशाली विधायक लिज चेनीले क्यापिटल हिल घटनाका सम्बन्धमा राष्ट्रपति ट्रम्पले नैतिक जिम्मेवारी स्वीकार नगरेका कारण आफूले विपक्षीहरूको महाअभियोग अभियानमा सघाउन लागेको स्पष्ट गर्नुभएको छ। अमेरिकामा आउँदो जनवरी 20 दिन निर्वाचन जितेका जो बाइडेनले सत्ता सम्हाल्न शुरू गर्ने दिन नजिकै गर्दा समेत राजनीतिक अन्योल भने कायमै रहेको छ। सिरिया स्थित सैन्य अखडामा बेला बेलामा हवाई आक्रमण गर्दै आएको इजरायलको वायुसेनाले सिरियाको पूर्वी भेगमा गरेको पछिल्लो सैन्य आक्रमणमा कम्तीमा 26 सैनिक जवान मारिएका बताइएको छ। सिरियाको तनावग्रस्त इराकसँग सीमा जोड़िएको देर जूर प्रान्त स्थित सिरियाली सैन्य अखडालाई लक्ष्य गरी भएको आक्रमणमा अन्य दर्जनौ व्यक्ति घाइते भएका बताइएको छ। सिरिया संघर्षका बारे अनुगमन गरिरहेको अन्तर्राष्ट्रिय संस्थाले इजरायलले सिरिया संघर्षमा त्यहाँको सेनालाई साथ दिएर युद्ध लड़िरहेका इरान सहितका इस्लाम राष्ट्रका सेनालाई निशाना बनाइरहेको दावी गरेको छ। अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले इरानको सरकारले अन्तर्राष्ट्रिय आतंकवादी सञ्जाल अल कायदालाई राज्य स्तरबाटै सघाएको आरोप लगाउनु भएको छ। पत्रकार माझ बोल्ने क्रममा विदेश मन्त्री पोम्पेओले अफगानिस्तानको पहाड़ी इलाकामा सीमित अल कायदा समूहलाई इरानको सरकारले आफ्नो भूमिमा पसरय दिन शुरू गरेको दावी गर्नुभयो। अमेरिकी विदेश मन्त्रीको पछिल्लो भनाईको प्रतिवादमा उत्रिएको इरानी विदेश मन्त्री जावेद जारिफले अमेरिकी भनाईलाई झूठको पराकाष्ठाको संज्ञा दिनुभयो। युगाण्डाका राष्ट्रपति योवेरी मुसेभेनीले राष्ट्रपतीय निर्वाचनको पूर्व सन्ध्यामा फेसबुक सहितका सामाजिक सञ्जाल बन्द गर्ने आदेश दिनुभएको छ। विगत 30 वर्षदेखि सत्तामा रहनुभएका राष्ट्रपति मुसेभेनीले को ठिक र को बेठिक भन्ने निर्क्यौल गर्ने निकाय सामाजिक सञ्जाल नभएको भन्दै सामाजिक सञ्जालमा रोक लगाउने आफ्नो निर्णयको बचाउ गर्नुभएको छ। फेसबुक र ट्विटर सहितका सामाजिक सञ्जालमा राष्ट्रपतिको लोकप्रियता र विकल्पका विषयमा लगातार सूचना आदान प्रदान भइरहेपछि राष्ट्रपतिले जनमत प्रभावित गर्ने उद्देश्यले त्यस्तो निर्णय गर्नुभएको बुझिएको छ। यसैबीच ट्विटरले युगाण्डाका राष्ट्रपतिको पछिल्लो कार्यलाई नागरिकको आधारभूत मानवाधिकार उल्लंघन भनी निर्णयप्रति आपत्ति जनाएको छ। र चीनले तयार पारेको कोरोना भाइरस विरूद्धको खोपको प्रभावकारी परीक्षण गरेको ब्राजिलले खोप 50.4% प्रभावकारी देखिएको जनाएको छ। चीनमा बनेको सिनेम्याकको तेस्रो चरणको परीक्षणमा सहभागी भएको ब्राजिलले खोपमा सहभागी व्यक्तिमा देखिएको प्रभाव विश्लेषण गर्दा खोप 50.4% मात्र प्रभावकारी देखिएको उल्लेख छ। विश्वमा महामारीको रूपमा फैलिएको कोरोना भाइरस विरूद्धको खोप तयार पार्ने सीमित राष्ट्रको सूचीमा पर्ने चीनले तयार पारेको दुई खोप मध्ये सिनोम्याकको ब्राजिल सहितका देशमा अन्तिम परीक्षण भएको छ। अब समाचारको अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभा विघटन विरूद्ध सर्वोच्च अदालतमा परेका रिट निवेदनमाथि आज संवैधानिक इजलासमै सुनवाई। रिटहरूको सुनवाई वृहत पूर्ण इजलासमै गर्नुपर्ने विवाद कायमै। परराष्ट्र मन्त्री प्रदीप गेवाली भोलि भारत भ्रमणमा जानुहुँदै नेपालले जारी गरेको मुलुकको पछिल्लो नक्साबारे पनि छलफल हुने उहाँको भनाई। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई महाअभियोग लगाउने विपक्षी दलको अभियानमा उहाँकै दलका सांसदहरूले पनि साथ दिने सम्भावना। यसका साथै दिउँसो 3 बजेको समाचार यही पूरा हुन्छ। अर्को समाचार अपराह्न 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।